ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے آپ یہاں بھی ہوں گے انشاءاللہ، ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے میمو گیٹ اسکینڈل اور صدر پاکستان آصف علی زرداری کی علالت کی خبروں کے بعد کی پاکستان کی سیاسی صورتحال۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، کیا کبھی کوئی یہ سوچ سکتا ہے کہ صرف ایک شخص کے خط یا اس کے کیریکٹر سے پوری قوم اور پورا ملک سیاسی ہلچل میں ڈوب جائے؟ جی ہاں، ان دنوں پاکستان میں کچھ ایسا ہی ہو رہا ہے کہ منصور اعجاز نامی شخص کے مبینہ خط کو لے کر پوری پاکستان کی سیاست ہلچل کا شکار ہے، اور طرح طرح کی قیاس آرائیاں ہو رہی ہیں۔ کبھی یہ کہا جا رہا ہے کہ صدر تبدیل ہونے والے ہیں، کبھی یہ کہا جا رہا ہے کہ پارلیمنٹ تحلیل ہو رہی ہے، اور کبھی یہ کہا جا رہا ہے کہ فوج بھی ٹیک اوور کر سکتی ہے۔ لیکن حکومتی حلقے ہیں کہ بظاہر مطمئن نظر آ رہے ہیں، اور وزیراعظم پاکستان یوسف رضا گیلانی کی چال ڈال اور حرکات و سکنات، اور آج کی اسلامی ان کی باڈی لینگویج سے لوگ کسی بھی اندازے پر نہیں پہنچ پا رہے ہیں، کیونکہ وہ ایوان میں جب آتے ہیں تو خاصے مطمئن نظر آتے ہیں، صحافیوں کے سامنے جب بیان دیتے ہیں تو ایسا لگتا ہے کہ جیسے ملک میں کچھ ہوا ہی نہیں۔ اور حکومتی حلقے میمو گیٹ اسکینڈل کو ایک سراب اور فریب نظر سے زیادہ کچھ بھی کہنے اور بتانے یا قرار دینے کو تیار نہیں، جبکہ دوسری طرف فوج یہ کہتی ہے کہ یہ انتہائی سنگین معاملہ ہے، ملکی سیکورٹی اور سلامتی کا مسئلہ ہے۔ اور اس کے ساتھ ساتھ اپوزیشن، مسلم لیگ، نون نواز جیسی تنظیمیں بھی یا سیاسی جماعتیں یہ کہتی ہوئی نظر آ رہی ہیں کہ انتہائی حساس معاملہ ہے، اور چنانچہ انہی حساسیتوں کے پیش نظر معاملہ اب ملک کی اعلیٰ ترین عدالت یعنی سپریم کورٹ آف پاکستان میں ہے، جہاں ملک کے دو مقتدر ادارے اس وقت آمنے سامنے، یعنی انتظامیہ حکومت اور فوج۔ تو کیا کچھ ہو سکتا ہے، اور کیا احتمالات اور کیا امکانات ہو سکتے ہیں، اور موجودہ صورتحال کیسی ہے، اور سیاسی اونٹ کس کروٹ بیٹھے گا، یہی سب جاننے کی ہم کوشش کریں گے آج کے اس پروگرام میں۔ اس وقت چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں احمد زبیری صاحب۔ زبیری صاحب، السلام علیکم۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
زبیری صاحب، کچھ ہوا ہو یا نہ ہوا، منصور اعجاز نے تو خوب نام کمایا، جناب کیا کہیں گے اس کے بارے میں آپ؟
جناب، کبھی کوئی بغیر آگ کے کوئی دھواں نہیں ہو سکتا ہوتا، اور ہمارا المیہ پاکستان میں یہ ہے کہ جو راز راز میں رہنے چاہیے وہ راز میں نہیں رہتے، اور جو راز میں نہیں رہنا چاہتے ان کا ان کے ساتھ مختلف رویہ رکھا تھا۔ آج دن تک ہمیں سیٹو سینٹو کے ممبر شپ سے لے کر حمود الرحمان رپورٹ سے لے کر کیا کیا بہاول پور کا حادثہ ہوا ہے، کیا کیا نہیں ہوا، پاکستان دو لخت ہو گیا۔ ہمیں آج دن تک شملہ معاہدے کو لے لیں جس کے بیسس پہ ذوالفقار علی بھٹو صاحب نے حکومت پہ قبضہ کیا تھا، میں کہتا ہوں قبضہ کیا تھا، وہ یہ قوم کو بتانا چاہتے تھے کہ ہم کچھ نہ کچھ راز فاش کریں گے۔ راز پاکستان میں راز نہیں، یہ راز بنے رہتے ہیں اور وہ باہر نہیں نکلتے، کیونکہ ایک ویسٹڈ انٹرسٹ ہے بیوروکریٹس کا، ٹیکنوکریٹس کا، سیاستدانوں کا، فوج کا، یہ سب ایک ہی پتھر کے ٹکڑے، آپ یہ کہہ لیں کہ ایک ہی ہتھیلی کے بٹے کو کہہ لیں، آپ کہہ لیں یہ سب ایک لوگ ملے ہوئے ہیں۔ اب پرابلم یہ ہے کہ اگر یہ میمو گیٹ میں کوئی ایسا نقش نہیں ہے یا کوئی اس میں کوئی راز نہیں ہے، تو حسین حقانی صاحب کو، جو کہ بہت ہی وفادار ثابت ہوئے ہیں، وہ ہر بات بات پہ اپنی دم ہلا کر اپنے آقاؤں کو، امریکن کو بھی اور پریزیڈنٹ آف پاکستان اور پرائم منسٹر کو بھی انہوں نے خوش کرنے کی کوشش کی ہے، اگرچہ ان کا کردار جو ہے سری لنکا میں بڑا گمبھیر تھا، ہم اس کی طرف نہیں جانا چاہتے۔ تو کیا بات ہے ان کو بلا کہ ان سے استعفیٰ لیا جاتا ہے؟ اگر وہ کسی بات میں ملوث نہیں تھے، اگر یہ مسئلہ اتنا سنگین نہیں تھا، تو استعفیٰ لینے کی کیا وجہ ہے؟ ویسے تو لوگ استعفے نہیں دیتے، کتنے کتنے بڑے برے کردار لوگوں کے ہوئے ہیں حکومت میں، حکومتیں تباہ کر دی، قوم کو تباہ کر دیا انہوں نے، کسی کسی سے کوئی کسی نے کوئی استعفیٰ نہیں مانگا، انہوں نے استعفیٰ کیوں دیا؟ اور وہ آپ یہ دیکھیں کہ تقریباً 6 مختلف رائے آئی ہیں جو کہ تضاد میں ہیں، وزیر خارجہ کچھ اور کہہ رہے ہیں، وزیر اعظم کچھ اور کہہ رہے ہیں، جناب پریزیڈنٹ کچھ اور کہہ رہے ہیں، پھر یہ کہ ایک دم ایک بیماری لاحق ہو جاتی ہے پریزیڈنٹ صاحب کو، تو ہم یہ سوال یہ کرتے ہیں اور 18 کروڑ آدمی یہ سوال کرتے ہیں کہ جس پاکستان کو آپ نے لوٹا، ذوالفقار بھٹو صاحب نے بھی اس پہ حکومت کی، نواز شریف صاحب نے بھی حکومت کی، 2 بار بے نظیر صاحبہ نے حکومت کی، آپ بھی 4 سال سے براجمان ہیں اور خوب لوٹا ہے، کہ آپ پاکستان میں کوئی ایسا اسپتال نہیں ہے کہ جہاں اپنا علاج کرا سکیں، اور یہ کہا جاتا ہے کہ چونکہ ان کے فائل وہاں ہے، یار آج کل تو الیکٹرانک میڈیا ہے، فائل ایک سیکنڈ، فریکشن آف اے سیکنڈ میں دبئی سے پاکستان پہنچ سکتی ہے، نہیں، اس کے پیچھے ضرور کچھ ہے، یہ صرف افواہیں نہیں ہیں، کوئی بڑی گمبھیر بات ہے، اور اگر یہ بات نہ ہوتی تو آرمی اتنا ٹف سٹینڈ کیوں لیتی؟
بہت شکریہ زبیر صاحب، میں پھر حاضر ہوں گا آپ کی خدمت میں،
پاکستان کی آرمی اس نہج پہ آ گئی تھی،
بہت شکریہ، میں پھر حاضر ہوں گا آپ کی خدمت میں زبیر صاحب،
واشنگٹن میں بیٹھے
ہوئے، جی زبیر صاحب میں پھر حاضر ہوں گا آپ کی خدمت میں، چلتے ہیں پاکستان جہاں پر ٹیلی فون لائن پر موجود ہیں پاکستان کے سینئر رہنما اور سابق سینیٹر تاج حیدر صاحب، السلام علیکم جناب، تاج حیدر صاحب السلام علیکم،
السلام علیکم جناب،
تاج حیدر صاحب ہمارے لندن اسٹوڈیو میں موجود مہمان یہ فرما رہے ہیں کہ بات کچھ نہ کچھ ہے، کچھ تو ہے جس کی پردہ داری ہے، اور صرف بیماری کا بہانہ بنا کر دبئی جانے کا کوئی معنی اور مفہوم نہیں، پاکستان میں بھی علاج ہو سکتا تھا، صدر پاکستان
آج سلسلے میں جناب،
جی
کس سلسلے میں کوئی بات ہے
جناب؟ آصف علی زرداری اور میمو گیٹ کے تناظر میں بات ہو رہی ہے، کہا یہ جا رہا ہے ابھی جو لندن اسٹوڈیو میں موجود مہمان تھے کہ کچھ نہ کچھ تو ہے جس کی وجہ سے وہ دبئی گئے ہیں،
ہاں تو آپ تو افسانہ ترازی کرتے رہے ہیں، آپ کو کس نے منع کیا ہے، لیکن یہ کہ جو صدر صاحب کے اسپوکس مین ہیں ان کا بھی بیان آ گیا ہے اور صدر صاحب کے مالج کا بھی بیان آ گیا ہے، تو اس سے آگے مجھے کچھ نہیں معلوم،
جی
اور کوئی بھی ذمہ دار آدمی اس سے آگے بات کرے گا بھی نہیں،
جی تاج حیدر صاحب
دیکھیں نا، آپ ایک چیز ایجاد کرتے ہیں پھر اس پر مجھ سے کیوں کمنٹ مانگتے ہیں،
جی جی نہیں کمنٹ ظاہر ہے
آپ کی ذہنی اختراع ہے، اس پہ آپ ہی لوگ بات کریں، میں نہیں، مجھے آپ کیوں یہ سزا دیتے ہیں،
نہیں ایسی بات نہیں ہے تاج حیدر صاحب،
ہمارے تو ایک جو ذمہ دار طریقہ ہے کہ صدر کے اسپوکس مین ہے رحمت اللہ بابر، انہوں نے ایک دے دیا بیان،
جی
پھر اپنے صدر کے مالج ہیں انہوں نے ایک بیان دے دیا، اور ہماری عادت یہ نہیں ہے کہ ہم کسی کو جھوٹا کہیں یا اس قسم کی بات کریں،
جی تو کب تک توقع ہے صدر صاحب کی واپسی کی؟
جی
صدر صاحب کی وطن واپسی کی کب تک توقع
آ جائیں گے انشاءاللہ، جیسا کہ انہوں نے خود کہا ہے کہ ڈاکٹروں نے کچھ ان کو کہا ہے کہ آرام کریں اور ہونے کے بعد آ جائیں گے،
جی تاج حیدر صاحب وزیر اعظم پاکستان یوسف رضا گیلانی صاحب نے کہا کہ سیکورٹی کے مسائل کی وجہ سے ان کو اصرار کر کے دبئی بھیجا گیا، اور
حتی سیکیورٹی کے مسائل ہیں، کیوں نہیں ہے سیکیورٹی کے مسائل، میں خود ہاسپٹل میں تھا جب ہارٹ بائی پاس ہوا اور میرا جو تھا آکسیجن سلینڈر بند کر دیا گیا تھا وینٹیلیٹر، تو سیکیورٹی کے مسائل تو ہیں، کس کو نہیں ہے، کوئی نہیں تھوڑی مارا ہے انہوں نے اور سب کی جان کو آئے ہوئے ہیں یہ لوگ،
یعنی اگر پاکستان میں صدر پاکستان محفوظ نہ رہے تو پھر عام مریضوں کی بھی کیا؟
جی جناب
صدر پاکستان کے بارے میں اگر یہ بات کہی جائے کہ ان کی
نہیں، ہم کوئی سیکیورٹی رسک نہیں لینا چاہتے نا، اس میں ایسی کیا بات ہے، اور کون سے قانون کی اگر انہوں نے قانون شکنی کی ہے کہ اگر اپنے پرانے ڈاکٹر کے پاس چلے گئے،
جی
اگر ہم سیکیورٹی رسک نہیں لے رہے کوئی، تو اس میں کون سی ایسی پریشانی کی بات ہے، اور یہ کیا خواہش ہے کہ وہ سیکیورٹی کا رسک لیا جائے اور پھر اس پہ یہ ہو اور یہ ہو، اس میں کون سی ایسی پریشانی کی بات ہے کسی کے لیے،
جی حکومت کا یہ موقف ہے کہ میمو گیٹ اسکینڈل جو ہے یہ ایک سراب ہے اور فریب نظر ہے، جبکہ فوج اس کو کہہ رہی ہے کہ نہیں سیکورٹی کا انتہائی سنگین معاملہ ہے، تو
نہیں فوج تو یہ نہیں کہہ رہی، مطلب یہ کہ آپ کو جو صورتحال ہے آپ کے سامنے کہ ایک پاور نے ہمارے اوپر حملہ کیا ہے اور ہمارے سپاہیوں کو مارا ہے،
جی
اس پہ ہم نے، اور وہ معافی مانگنے کو بھی تیار نہیں ہے، وہ اس بات کی بھی گارنٹی دینے کو تیار نہیں ہے کہ پھر وہ یہ حملہ نہیں کریں گے، हमारी हुकूमत ने उसके ऊपर एक स्टैंड लिया है, उनसे अपनी हवाई अड्डा वापस लिया है, हमारी हुकूमत ने बॉन कॉन्फ्रेंस का जो है बायकॉट किया है, उसके बाद हम जो है वो उनसे किए हुए जो जनरल मुशर्रफ ने वायद किए थे उन सबको हम रिव्यू कर रहे हैं, ये हमने एक स्टैंड लिया है। तो आपको इस बात के समझने में क्या दुश्वारी है कि जिन्होंने हम पे हमला किया है और हम कर रहे हैं वो हमें आपस में लड़ाने के लिए एक काम ये कर रहे हैं कि एक अमेरिकी बिजनेसमैन के जो कि बेईमान मशहूर है उसको बीच में छोड़ दिया है और हम आप सुबह शाम हमें कोई और काम ही नहीं है सिवाय इसके कि हम एक दूसरे को झूठा कहें, एक दूसरे के ऊपर कीचड़ उछालें। जितना हम आपस में लड़ेंगे उतना हमारा जो मुखालिफ हमला आवर है वो मजबूत होगा
यकीनन।
और ये हम उन्होंने एक हमारे लिए जाल बिछाया है और हम बड़े खुशी खुशी उसके अंदर जा रहे हैं। आजादी के 60 बाद अगर हमें इतना नहीं पता कि ये किस किस्म के जाल बिछाए जाते हैं और हमें अगर अपने लोगों की हम इज्जत नहीं करेंगे तो हमारे मुल्क की कौन इज्जत करेगा बाहर। हम कहते हैं निजी उसने कह दिया इस मेहमान ने अमरीकन ने तो इसलिए जो है वो कुरान और हदीस है हमारे लिए। तो इतना थोड़ा सा तो कौमी इज्जत को रखें अपनी, ऐसी बात तो ना करें। मुल्क पे इस वक्त हमला हुआ है और इस वक्त जरूरत हमें इत्तेहाद की है। सारा मीडिया सारी चैनल सारे अखबार ये जो है ये आपस में लड़ने की बातें कर रहे हैं,
लेकिन मामला तो अदालत में मुख्तलिफ जराए की तरफ से गया, मसलन मुस्लिम लीग नून ने और फिर जो है और दूसरे
ये सोचना चाहिए था ना कि भाई हमारी एक मुंतखब पार्लियामेंट है, पार्लियामेंट की कमेटी है, उस कमेटी के अंदर हम बैठ के कर रहे हैं, वो भी दौड़ पड़े अपने सीधे। सुप्रीम कोर्ट ऑफ पाकिस्तान ने भी दूसरी साइड को सुने बगैर ऑर्डर करने शुरू कर दिए सिर्फ इसलिए कि एक बेईमान अमरीकन जो है वो ये कह रहा है। और खासतौर से अब जबकि किसी और का बयान आ चुका है कि ये सब फ्रॉड है और हमें यकीन खुद नहीं है कि इसमें हुसैन अक्कानी या कोई और इन्वॉल्व है, उसके बाद तो मतलब इस झगड़े को खत्म होना चाहिए। मतलब ये क्या शौक है आपस में एक दूसरे को कमजोर करने का और आपस में झगड़ा करने का। कब हमारी समझ में ये बात आएगी कि जिस वक्त कम से कम हमला हो जो हमारे मुल्क के ऊपर उस वक्त तो हमें समझना चाहिए ना कि दुश्मन ये साजिशें कर रहा है। जितने हम आपस में लड़ेंगे उतने हम कमजोर हैं, ये मैं आपसे अर्ज करना चाहता हूँ।
ताज अदा साहब आपका काफी वसी तजर्बा है और काफी अरसे से आप मैदान सियासत में हैं, मुख्तलिफ हलकों की तरफ से इस किस्म के बयान आ रहे हैं कि आइंदा 10-12-15 दिन
मेरे बयान तो छप नहीं रहे। आपकी मेहरबानी कि आप मुझसे बात कर रहे हैं, मैं रोज अखबार में बयान देता हूँ वो छापते नहीं है। मैं पार्टी का सेक्रेटरी जनरल हूँ, मेरी पार्टी के ऊपर आप इतने हमले कर रहे हैं, अगर मैं एक बयान देता हूँ तो वो छपता नहीं है। ये तो आपकी मेहरबानी है कि आप मुझसे बात कर रहे हैं,
नवाजिश आपकी। तो ये जो कहा जा रहा है मुख्तलिफ हलकों की तरफ से आइंदा 10-12-15 दिन बहुत अहम होंगे, तो क्या हुकूमत का मुस्तकबिल बस आइंदा 12-15 दिन तक ही है?
देखिए मैं किसी दूसरे की उबुल वतनी को शक नहीं करता, लेकिन मैं ये कहता हूँ कि अकल से तो सोचो कब तक जज्बात में पड़े रहोगे। अकल से सोचो कि भाई ये जो हमारे ऊपर हमला कर रहा है, अच्छा चलिए मैं कहता हूँ गलती से हो गया तो माफी मांगो, ये कहो कि आइंदा नहीं होगा, वो किसी मंसूबे के तहत कर रहा है और किसी मंसूबे के तहत कर रहा है तो हम उस मंसूबे का हिस्सा क्यों बने। मैं उन तमाम अपने भाइयों से कि जो हमें हम पे पत्थर मार रहे हैं मैं ये कहना चाहता हूँ कि बाबा अकल से सोचिए, समझिए तो सही, ये हमसे इतनी नफरत तो ना कीजिए। पहले दिन से लगे हुए कि जी जरदारी हटाओ जरदारी हटाओ जरदारी हटाओ, अरे बाबा इलेक्शन में आओ लोग तुम्हें वोट दे देंगे तो हो जाएगा जो कुछ भी होगा
जी
मुल्क में। लेकिन अगर इलेक्शन होंगे मुल्क में, अगर सही इंतखाबी फहरिस्त बनेगी, ईमानदाराना इलेक्शन होंगे तो उससे हमारा मुल्क मजबूत होगा। उसको छोड़ के ये इसमें लगे हुए कि हम मुल्क को कमजोर करें, इतनी भी नफरत ठीक नहीं है ना
जी। बहुत बहुत शुक्रिया ताज अदा साहब, आपने अपना कीमती वक्त हमें इनायत किया,
बहुत शुक्रिया। आपने मौका दिया, नहीं तो मेरे तो बयान कोई नहीं छापता, मैं जनरल सेक्रेटरी हूँ पार्टी का
जी जी,
तो 3-3 सफे मेरे खिलाफ छपते हैं। मैं अगर कोई बात कहता हूँ और बात भी कुछ नहीं कहता, बात ये कहता हूँ क्या।
अच्छा जाते जाते एक बात बता दें, जाते जाते एक बात बता दें कि क्या वाकई ऐवान सदर में तब्दीली का इम्कान है?
क्या वाकई
ऐवान सदर में तब्दीली का इम्कान है? कोई दूसरा शख्स आ सकता है?
मुझे आपको ना उम्मीद करके बड़ा अफसोस है, आपकी ख्वाहिश तो जाहिर है ये है।
नहीं मेरी ख्वाहिश नहीं है,
मैं मुझे बड़ी
नहीं देखिए मैं ख्वाहिश की बात नहीं, ये जो खबरें आ रही है उसके तनाजुर में आप पार्टी की जाहिर से आपसे पूछ रहे हैं।
اور میرے خیال سے ہم فیصلہ نہیں بدل لیں.
جی جی بہت شکریہ آپ کا. چونکہ یہ خبریں تھیں, خبروں کے تناظر میں آپ سے سوال کیا گیا, ورنہ میرا اپنا کوئی موقف نہیں. بہت شکریہ, بہت شکریہ. اس وقت چلتے ہیں اسلام آباد اسٹوڈیو, جہاں پر موجود ہیں پاکستان کی سینئر صحافی محترمہ فوزیہ شاہ صاحب. السلام علیکم محترمہ.
جی وعلیکم السلام.
جی محترمہ فوزیہ شاہ صاحبہ, تاج حیدر صاحب کی گفتگو ہمارے ناظرین نے اور آپ نے یقیناً سب نے سنی ہوگی. میں ایک کمپیئر ہوں, اور ظاہر ہے کہ سوالات جو تیار ہوتے ہیں وہ میڈیا میں, ذرائع ابلاغ میں, اور سیاسی رہنماؤں اور مخالفین یا طرفداروں کے جو بیانات ہیں ان کے تناظر میں ہوتے ہیں, ورنہ میرا اپنا کوئی ذاتی نہ تو موقف ہے اور نہ ہی کوئی ویو ہے. اور یہ آپ جیسے تجزیہ نگاروں کے خیالات ناظرین تک پہنچانا ہمارا مقصود ہوتا ہے. بہرحال وہ ہمارے بزرگ بھائی ہیں تاج حیدر صاحب, ان کی باتیں سراخوں پر. خیر میں آپ سے پوچھنا چاہتا ہوں, اس وقت اسلام آباد کے سیاسی گلیاروں میں کیا کچھ ہو رہا ہے؟
دیکھیں پہلے تو واضح صاحب میں ایک تھوڑی سی وضاحت کروں گی. جب آپ نے جو شروع میں آپ کا جو ابتدائیہ تھا اس میں آپ نے جو پوائنٹس اٹھائے تھے, کیونکہ میں ان سے خاصا اختلاف رکھتی ہوں بہت سی چیزوں سے. جو کوشچنس ہیں نا, کوشچنس جو ہیں ان کو سامنے آنا چاہیے. اس کی بہت سی چیزیں, مثلا میرا سب سے پہلے جب میمو کو, یہ ایک جب ہم اصطلاح میں کہتے ہیں نا جرنلسٹک اصطلاح میں, تو ہم اس کو مبینہ ایک میمو کہہ سکتے ہیں, جبکہ یہ ابھی تک ڈیفائن نہیں ہوا کہ وہ ہے. تو اس کو بالکل ایک اس طرح شو کرنا کہ واقعی کوئی چیز ہو گئی ہے, یہ ہمارا اپنے جرنلسٹک نارمس کے سخت خلاف ہے. دوسرا, میں پہلے دن جس دن یہ اس کے ساتھ گیٹ کا لفظ لگا دیا گیا تھا, تو اس دن بھی میں نے ایک کسی چینل پہ اور یہ میں نے بات کی تھی کہ اس کو دیکھنا چاہیے. یہاں سے مجھے ایک سازش کی بو آئی, کیونکہ گیٹ کا لفظ لگانا جو ہے وہ ایک منظم طور پہ, اس کو ظاہر ہے کہ واٹر گیٹ جو تھا اس کے ساتھ انہوں نے ایک کانشیسلی, یہ وہی اصطلاح تھی جو امریکہ میں چلی اور امریکہ کی جانب سے ظاہر ہے کہ یہاں آئی. تو میں نے اس وقت بھی اس لیے یہ کہا تھا کہ جب یہ گیٹ کا لفظ لگا دیا تو اس کا مطلب یہ ہے کہ یہاں کوئی اہم سازش ہے. اور اس کے ساتھ ساتھ جب ایک خالی ایک بنیاد پہ جس کو جو ایک لیٹر جو ہے جس کو کہا جا رہا ہے, جو میں پھر مبینہ لیٹر کہوں گی, اس میں نہ تو آپ یہ دیکھیے کہ کسی کے سگنیچر ہیں نہ ہی کچھ ہیں. سپریم کورٹ کی جانب سے اس کو ایکسیپٹ کر لینا, وہاں بھی مجھے کوئی تھوڑے سے سوالات پیدا دکھائی دیے. اور اب جو صورتحال ہے, جب آپ آج کی بات کرتے ہیں, پہلے تو میں یہ سمجھتی ہوں, میرا اپنا ذاتی یہ خیال ہے کہ یہ مکمل طور پہ وہی سازش ہے جو ہمارے یہاں مستقل ہماری جو منتخب حکومتیں ہیں اس کے بارے میں ہوتی رہی ہے. ابھی اگر ہم بات کرتے ہیں پاکستان پیپلز پارٹی کی حکومت کی, تو مجھے اچھی طرح یاد ہے کہ یہ مارچ 2008 میں جب یہ حکومت بنی تھی, اور میں نے ایک دفعہ جون میں یا مئی میں ایک ٹی وی پہ انٹریکشن تھا, تو اس وقت بھی لوگوں نے یہ کہا کہ حکومت جا رہی ہے. تو یہ ایک کانشیسلی مجھے یہ لگتا ہے, چاہے وہ ملکی طور پہ یا انٹرنیشنل طور پہ, کہ ایک منتخب حکومت کے لیے, اور خاص طور پہ اب جیسے میں ابھی جو تاج حیدر صاحب نے ایک بات کی ہے, مجھے بالکل اس میں بھی اتفاق کرتی ہوں کہ جب آپ نے ایک انٹرنیشنلی سٹینڈ لیا, اور خاص طور پہ بون کانفرنس میں نہ جا کے آپ نے تقریباً 80 ممالک جو وہاں شریک تھے آپ نے ان کو کاؤنٹر کیا. آپ کو پتہ ہے کہ وہاں سے ظاہر ہے کہ ہیلری کلنٹن کا بھی بیان آتا رہا, جرمن کے جو ان کے پریزیڈنٹ تھے یا ان کی وزیر خارجہ تھی, یا جو ان کے بھی بیان آتے رہے کہ شریک ہونا چاہیے, اور پوری دنیا کی جانب سے, لیکن پاکستان کی جو کیبنٹ نے فیصلہ کیا, جو پاکستان کی سلامتی کو جو کمیٹی ہے اس نے فیصلہ کیا, تو اس وقت پاکستان اس پہ قائم رہا. اور میں ایسے یہ سمجھتی ہوں کہ یہ پہلی دفعہ ہے کہ پاکستان ابھی تک اپنے ان فیصلوں پہ قائم ہے, ابھی تک آپ کنٹینرز جو ہیں ان کی سپلائی نہیں ہے. تو اس میں میں تو پہلے بھی سمجھتی تھی کہ یہ ایسی صورت میں جب پاکستان نے سٹینڈ لیا ہے تو پاکستان کو انتہائی مشکل حالات جو ہیں درپیش ہوں گے, اور وہ ہمیں آج کل دکھائی دے رہے ہیں. آپ چاہے وہ امریکہ کی امداد بند ہونے سے ہوتے ہیں, چاہے ابھی جو ہم یہ صورتحال دیکھ رہے ہیں, ظاہر ہے کہ میں ذاتی طور پہ سمجھتی ہوں کہ اس میں فوج کا اور جتنے بھی یہ جو بات کی جا رہی ہے, مثلا ابھی آپ بات کر رہے تھے کہ پریزیڈنٹ کو ہٹانے کی, یا کوئی بھی, اگر دیکھیں ہمارے یہاں قانون میں یا آئین میں ہمارے آرٹیکل 6 ایک رکھ دیا گیا ہے, اور میں یہ سمجھتی ہوں کہ کوئی بھی غیر قانونی بات کرتا ہے یا غیر قانونی طور پہ حکومتوں کو ہٹانے کی بات کرتا ہے, میری سمجھ میں نہیں آتا کہ حکمران جو ہیں اتنے کمزور کیوں ہوتے ہیں, وہ کیوں نہیں ان کے بارے میں آرٹیکل 6 کا اطلاق ہوتا ہے. آرٹیکل 6 کو جب ہم ڈیٹیل میں پڑھتے ہیں تو اس میں یہ ہے کہ اگر کوئی ٹائپ بھی کرتا ہے تو وہ بھی آرٹیکل 6 کے زمرے میں آتا ہے. تو یہ ایک اوپنلی بات کی جاتی ہے, کانسٹیٹیوشن نے آپ کو رکھ دیا ہے. جب آپ عوام کے پاس گئے, آپ نے 5 سال کا مینڈیٹ لیا, آپ امینڈمنٹ کریں وہ الگ بات ہے, 4 سال کریں 3 سال کریں, لیکن ابھی آپ کا آئین کیا کہتا ہے؟ ابھی آپ کا آئین یہ کہتا ہے کہ آپ نے 5 سال کا مینڈیٹ لیا ہے, اگر آپ نے پرائم منسٹر ہٹانا ہے بالکل اس کے خلاف آنی چاہیے, نو کانفیڈینس آئے بالکل ہونا چاہیے, ایوان آپ کا موجود ہے. اور میں ہی سمجھتی ہوں کہ اس وقت دو دن پہلے ہم نے دیکھا کہ اچھی ایک قانون سازی ہوئی, جو کہ خواتین کے حوالے سے یہاں کچھ ایسی
چیزیں ان کو پھر حاضر ہوں گا آپ کے
لیے ہونا چاہیے تھا. تو میں یہ سمجھتی ہوں کہ اگر پریزیڈنٹ کو ہٹانا ہے تو ظاہر امپیچمنٹ آپ کے پاس ہے, آپ وہ کریں. غیر قانونی کوئی بھی غیر آئینی جو بات کی جاتی ہے وہ میں یہ سمجھتی ہوں کہ اس کا پرزور جو ہے مخالفت کی جانی چاہیے. یہ نہیں کہ آپ پیپلز پارٹی کو یہ سمجھیں کہ سپورٹ کرنا ہے, پیپلز پارٹی کو نہیں, کانسٹیٹیوشن آپ نے کیوں بنایا ہے. میں صرف کہتی ہوں کہ کانسٹیٹیوشن جو ہے اس کی پابندی آپ پہ لازم ہے, چاہے فوج ہے چاہے کوئی بھی ہے. اور جب یہ بات کرتے ہیں میمو کی, آپ نے بات کی ہے, اگر یہ کہا جاتا ہے, یہ بہت سیریس بات ہے, اگر فرض کیا کہ میمو کو ہم سچ مان لیں تو میرے ذہن میں جو بہت خطرناک سوال آتا ہے وہ یہ ہے کہ ہماری فوج جو ہے وہ کتنے ان کے ڈسپلن میں ہے کہ ان کے تھرو ہمیں اپنی فوج کو پابند کرنا پڑتا ہے. تو یہ ایک سیریس مسئلہ ہے, یہ اس کو اگر دیکھا جائے, یہ نہیں ہے کہ کوئی انتظامیہ یا دفاع یا اس کے فوج کے کوئی اداروں کی لڑائی ہے. سیریس مسئلہ یہ ہے کہ وہ جو سپریم کمانڈر جو پاکستان کا پریزیڈنٹ کہلاتا ہے, وہ اگر آرمی کا سپریم کمانڈر ہے تو سپریم کمانڈر کا احکامات کیوں نہیں چلتے کہ وہ اس کو امریکہ کے مولن کے چلتے ہیں یا کوئی اور چلتے ہیں؟
جی محترمہ, میں پھر حاضر ہوں گا آپ کی خدمت میں, میں آپ کی خدمت میں پھر حاضر ہوں گا. کافی دیر سے ٹیلی فون لائن پر موجود ہیں پاکستان پیپلز پارٹی کے رکن قومی اسمبلی جناب سجاد الحسن صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
سجاد الحسن صاحب, جب سے یہ میمو گائٹ یا مبینہ طور پر جیسا کہ محترمہ فوزیہ شاہد صاحبہ فرما رہی تھیں کہ یہ میمو اسکینڈل سامنے آیا ہے, ایک سیاسی اتھل پتھل سی جو ہے وہ پاکستان میں چل رہی ہے, اور آئے دن خود پاکستان کے ذرائع ابلاغ, وہاں کے اخبارات, وہاں کے جرائد, وہاں کے لوگ طرح طرح کے بیانات دے رہے ہیں کہ جو ہے وہ ایوان سز میں تبدیلی ہونے والی ہے اور ممکن ہے کہ پارلیمنٹ تحلیل ہو جائے وغیرہ وغیرہ, اور شاید کہیں ایسا بھی ہو سکتا ہے کہ ماشاء اللہ بھی آ جائے. تو ایک ایسے میں جب کوئی شخص بیمار ہو جائے, چاہے وہ صدر پاکستان آصف علی زرداری ہی کیوں نہ ہو, تو کیا اس کی بیماری کو اس طرح سے ایشو بنانا چاہیے؟
دیکھیے جی, بات یہ ہے, بیماری تو کسی بھی انسان کو آ سکتی ہے. جہاں تک صدر پاکستان کا تعلق ہے تو وہ صدر پاکستان بعد میں ہے, پہلے ایک ہیومن بینگ ہے. تو کسی بھی انسان کو بیماری کسی بھی وقت آ سکتی ہے. مجھے انتہائی تکلیف ہے, انتہائی افسوس ہے, اور انتہائی افسوس کے ساتھ میں یہ بات کر رہا ہوں ان لوگوں کے بارے میں جو لوگ شاید بھول گئے ہیں کہ ان کو خود بھی بیماری آ سکتی ہے, ان کے پیرنٹس کو بیماری آ سکتی ہے, ان کے بچوں کو بیماری آ سکتی ہے. وہ لوگ یہ بات تو بھول ہی چکے ہیں نا کہ بیماری صرف شاید مجھے ہی آ سکتی ہے. اپنے آپ کو تو وہ بھول چکے ہیں کہ ہم بھی بیمار ہو سکتے ہیں, ہمارے بچے بیمار ہو سکتے ہیں. یہ ایک, میں اس بات کو شدید ترین مذمت کرتا ہوں جو لوگ اس بیماری کی جو ہے نا وہ آڑ بنا کر اور مختلف قسم کی باتیں کرتے رہے ہیں اور مختلف قسم کی پروپوگنڈے کرتے رہے اور مختلف قسم کی فضول جو گفتگو کرتے رہے ہیں, میں اس بات کا شدید ترین اس کو کنڈیم کرتا ہوں.
جی بہت شکریہ, آپ ٹیلی فون لائن پر رہیے گا, میں پھر حاضر ہوں گا. چلتے ہیں لندن اسٹوڈیو. احمد زبیری صاحب, ظاہر ہے کہ پاکستان میں بہت سے حلقے اس بات کو پسند نہیں کر رہے ہیں کہ آصف علی زرداری کی بیماری کو بہانہ بنا کر ملک میں اس طرح کی سیاسی قیاس آرائیاں کی جائیں کہ اب وہ تو واپس لوٹیں گے ہی نہیں, اور اب ایوان صدر میں تبدیلیاں آنے والی ہیں اور کوئی دوسرا شخص آ سکتا ہے یا اور بھی آگے کی طرف اقدام ہو سکتا ہے. تو ظاہر ہے کہ اس نظریے کی آپ کتنی حمایت کرتے ہیں کہ اس طرح کی باتیں نہیں ہونی چاہیے؟
سجاد الحسن صاحب کا یہ بیان کہ کوئی آدمی بھی بیمار ہو سکتا ہے, یہ یقینی طور پر بالکل صحیح ہے. لیکن میں ان سے یہ پوچھتا ہوں कि जो अपने आप को इस मुल्क का खादिम कहते हैं, जो लोगों के साथ रोटी कपड़े और मकान के वादे करके आए हैं, उनको क्या हक हासिल है कि 18 करोड़ बंदे तो गलियों में सड़ते और मरते रहें, उनके लिए डिंगी का इलाज भी मुमकिन नहीं है, एस प्रो की गोली उनको नहीं मिलती, पैरासीटामोल तो और उस किस्म की जो सल्फर ड्रग्स हैं वो तो कहीं उनकी तो बात ही आप छोड़ें। मैं इसे ये पूछता हूं कि एक मुल्क है क्यूबा, जो ना एटॉमिक पावर है, ना 1/6 पावर है, आर्मी पावर है दुनिया में, ना उसके पास गंदम है, ना उसके पास गल्ला है, उनका बेहतरीन मेडिकल सिस्टम है और उसके प्रेसिडेंट, उसके वज़रा, उसके ब्यूरोक्रेट्स, उसके टेक्नोक्रेट कहीं बाहर नहीं जाते। तो आप मुझे ये बताएं कि पाकिस्तान में क्या फैसिलिटीज नहीं है। मेरे कई डॉक्टर वाकिफ दोस्त और रिश्तेदार हैं जो पिम्स में काम करते हैं, जो हार्ट हॉस्पिटल रावलपिंडी में करते हैं, सदर में काम करते हैं, उनके मुताबिक पाकिस्तान का मेडिकल सिस्टम कई ममालिक से इंक्लूडिंग अमेरिकन ब्रिटेन अच्छा है, सिर्फ यहां वहां नुक्स ये है कि इसकी पजीराई नहीं होती और गलत दवाइयां दी जाती हैं। तो सदर पाकिस्तान जो अपने आप को खादम कहते हैं, वो मुल्क में बैठ के इलाज क्यों नहीं कर सकते? और अगर उनकी जान को इतना खतरा है, अगर जान को खतरा है, तो जो लीडर होते हैं वो अपनी जान के नुकसान से भागते नहीं, वो अपनी जानों का नजराना दे दिया करते हैं। ये मुहर्रम है, मुहर्रम के महीने 72 नफूस ने करबला में अपनी जानें दे दी, लेकिन अपने मौकफ से नहीं हटे। ये किस किस्म की बातें करते हैं, किस किस दुनिया पे आप लोग रह रहे हैं? एक माइंडसेट आपने बना लिया है। आप हमारी तरह मुल्क से बाहर निकल के इस सोच को जरा आजाद करें तो आपको पता चलेगा कि आप जितनी बातें करती हैं उसमें से करते हैं उसमें से बहुत सारी बातें ऐसी लगव हैं कि बहुत सारे इंसान इसको आपकी बात सुनने के लिए तैयार भी नहीं होंगे। मुझे ये बताएं कि अगर उनको बीमारी है तो कौन आदमी ये कहता है कि वो सेहतमंद ना हुए? हम तो दवागो हैं, वो भी हमारी तरह इंसान हैं, हम भी बीमार हो सकते हैं, मैंने अर्ज किया है। लेकिन उनका इलाज ये तजाद, आप देखें, अगर जनाब इस्तीफा दे ले लिया गया है, हुसैन ओकानी साहब से कुछ बात हुई होगी, वाजिद शमसल हसन साहब, एक बहुत बड़ी इंपॉर्टेंट मीटिंग थी इस्लामाबाद में, उसमें शामिल नहीं, मेरे हाई कमिश्नर उसमें शामिल नहीं हो सके क्योंकि दीज पीपल आर पार्टनर्स इन क्राइम। तो ये चीजें सारी अजियां करती हैं। ठीक है, आपकी वफादारी है, आपको कई फायदे होते हैं पीपल पार्टी से, मैं भी पाकिस्तानी हूं, मैं भी ऐसे लोगों को जानता हूं जो वज़रा हैं, जो ब्यूरोक्रेट्स हैं, टेक्नोक्रेट्स हैं, जर्नैल हैं, सिवाय पाकिस्तान में फायदे के किसी चीज़ की बात नहीं हुआ करती। और आपके मफादात जो हैं उस फायदे से, उस डॉलर से, उस कोठी से, उन नियामत से मिले हुए हैं। जरदारी साहब, पाकिस्तान भी अपना इलाज करा सकते थे, तो इन जितनी अफवाहें फैली हैं इसका कला कमा हो सकता था।
सज्जाद हसन साहब, आपने इनकी बातें सुनी?
आप देखिए, हमारे मुल्क में, पाकिस्तान में सिचुएशन ये है कि यहाँ पर जो है वो शदीद तरीन दहशतगर्दी है। आपके इलम में है कि जरदारी साहब के फादर वहाँ पिम्स में एडमिट रहे हैं। जरदारी साहब उनको उनकी तैमादारी करने के लिए, उनका हाल पूछने के लिए पिम्स तक नहीं जा सके, और बाद में ये बात साबित हुई कि वो लोग रंगे हाथों पकड़े गए जिन लोगों ने ये प्लान किया हुआ था जरदारी साहब पर अटैक का। आप कौन सी बात कर रहे हैं यहाँ पर? आप तो सिर्फ और सिर्फ मुखालफत की बात इतना ना करते जाएं। इस मुल्क में जब पॉलिटिकल गवर्नमेंट होती है, पॉलिटिकल लीडरशिप है, उसकी तो आप आर्टिकल 6 की बात करते हैं। यहाँ पर तो चार डिक्टेटर हैं, चार डिक्टेटरों ने यहाँ पर आके आइन को पामाल किया है, उनके लिए तो किसी ने आर्टिकल 6 की बात नहीं की, उनका तो किसी ने बात नहीं पूछी। यहाँ पर जो जुडिशरी ने जो अपनी मर्जी के साथ नजरिया जरूरत का तहत एक कानून बना लिया, उनको तो कोई बात नहीं पूछी। अफसोस की बात है कि एक बंदे की सिचुएशन ये है कि यहाँ पर हालात इतने सवीर हुए थे, अभी आकर ये ब्लास्ट से अल्लाह पाक का करम है कि हमारी जान छूटी है। और ये इस गवर्नमेंट का सबसे बड़ा कारनामा है कि हम पिछले 3.5-4 साल से दहशतगर्दी का शिकार हैं और हम इनका कला कमा कर रहे हैं, हम इनसे जान छोड़, और ये सारा तूफा भी डिक्टेटर ही हमें देके गया हुआ है। हमारी गवर्नमेंट आने के बाद हमारी गवर्नमेंट बनी है, हम लोग तो इन क्राइसिस में आ गए हैं। वर्ल्ड रिसेशन था, अभी वर्ल्ड रिसेशन खत्म नहीं हुआ तो ये सवाद जंग हमारे गले में पड़ गई, 25 लाख बंदा घर से बेघर हो गया, हम लोगों ने उसको, पाकिस्तान पीपल्स पार्टी की गवर्नमेंट ने उनको आबाद किया वापस अपने घरों में। और इसके साथ साथ अभी ये सिलसिला खत्म नहीं हो रहा तो सैलाब आ गया, दूसरा सिलसिला खत्म नहीं हो रहा तो दूसरा सैलाब। हम लोग तो शदीद तरीन क्राइसिस के बावजूद अल्हम्दुलिल्लाह तमाम क्राइसिस को हमने फेस किया है जरदारी साहब की क्यादत में, हमारे को चेयरमैन है। जहां तक आप फायदे के नुकसान की बात करें, पाकिस्तान पीपल्स पार्टी जो है हमारा मंशूर है कि हम यहाँ पर लोगों की खिदमत करते हैं। अल्लाह के फजल करम से कोई बंदा आपको ये नहीं कह सकेगा कि हम पर एक टैडी पैसे कभी कहीं पे ब्लेम है। ये कौन सी आप बात करते हैं यहाँ बैठ के टीवी पर। अब अफसोस है कि आप लोगों को मिसगाइड कर रहे हैं। मुझे तकलीफ हुई है आपकी इस बात से ना कि आपको हकायक का इलम नहीं है और आप सिर्फ मीडिया पर बैठकर खुद नुमाई के लिए सारी गुफ्तगू करते जा रहे हैं। ये तो इंतहाई तकलीफ और अफसोस की बात है। करें ना उनके साथ, करें ना, यही चीफ जस्टिस थे उस वक्त जिस वक्त मुशर्रफ ने प्रे की थी और उसने तो तीन साल उसने तो प्रे की ये प्रे नहीं की कि मुझे जो है ना वो गवर्नमेंट करने दी जाए। इन्होंने तो बगैर प्रे के उनको इजाजत दे दी। मगर हम तो हमारे तो अगेंस्ट फैसले भी हो रहे हैं। हम तो कोर्टों पर अटैक नहीं करते। हमने तो कोर्टों का एहतराम किया है, हमने तो कोर्टों के फैसलों को मौन किया है। हमारे तो लीडरशिप शहीद हुई है। मुझे बताएं ना यहाँ पर शहीद जुल्फकार अली भुट्टो का क्या गुनाह था, मोहतरमा बेनजीर भुट्टो का क्या गुनाह था। अब हमने तो पाकिस्तान पीपल्स पार्टी ने तो कुर्बानियां दी हैं, बेशुमार हमारा वर्कर शहीद हुआ है। आप ये कौन सी बात करते जा रहे हैं। हमारा भी हक बनता है कि हमारा लीडर है, हमें उसका तहफ़ुज़ अजीज है, हमें उसकी जिंदगी अजीज है, हमें उसकी सेहत अजीज है।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। मोहतरमा फौजिया शाह साहिबा, आज मैं कुछ मकाले पढ़ रहा था नेट पर खुद पाकिस्तान के सीनियर सहाफियों के, तो उन्होंने इस सूरत हाल को बहरहाल बहुत ही खुशाइन करार नहीं दिया और जैसा कि ताजदा साहब ने भी कहा अपनी गुफ्तगू में, इसको मिल बैठ के हल करना चाहिए था। अदालत उज़्मा में ले जाने का मतलब यह है कि दो अहम इदारे मुल्क के आमने सामने आ गए, यानी हुकूमत और फौज। जाहिर है फौज कह रही है कि यह इंतहाई हसास मामला है और हुकूमत कह रही है कि यह एक साजिश है। तो आप क्या समझते हैं कि फैसला अगर आता है तो उसके बाद की सूरत हाल क्या बनेगी।
देखिए, पहले तो मैं बिल्कुल इस चीज़ से एग्री करती हूँ कि जब आपकी पार्लियामेंट मौजूद है, ख़ासतौर पे आपकी जो सलामती कमेटी है वो सबसे फाल है। हमने ये देखा कि उसके बहुत से फैसले ऐसे आए और उसमें तकरीबन तमाम सियासी जमातें मौजूद हैं। वो उसके जो फैसले हैं उस पर अमल दरामद का जब वक्त आया है और यकीनन इस तरह की जो सूरत हाल पैदा हुई है। एक चीज़ जो है मैं समझती हूँ कि इदारों को अगर लड़ाने की कहीं बात की जाती है तो इससे बड़ा इस मुल्क का नुकसान और कोई नहीं होगा, और ख़ास तौर पे इंतज़ामिया और दिफा का जो इदारा है, अगर फौज को लड़ाने की बात होती है तो इससे अगर हम ये सोचें कि कोई सियासी सिस्टम चलता रहेगा या कुछ होगा, या इवन मैं मार्शल लॉ को भी समझती हूँ कि शायद मार्शल लॉ ना हो लेकिन कोई संगीन सूरत पैदा हो सकती है। और मुझे तो जो मुल्की सालमियत जिसको कहा जाता है, ये जो चारों सूबों की जो एक यूनिट है, मुझे तो इसमें बहुत खतरा फील होता है अगर इस तरह की कोई बात हो। ये जो चीज़ें सिर्फ आम नहीं होगा कि कोई माशाल्लाह लगा के और मुल्क को मुतहद रखते हुए बैठ जाएगा, अब ये नहीं मुझे दिखाई देता। बलूचिस्तान की सूरत हाल जो है वो बहुत संगीन है और मैं नहीं समझती कि बलूचिस्तान की कभी भी अब कोई भी जो होगा वो कोई माशाल्लाह को बर्दाश्त करेगा। इसी तरह सिंध के हवाले से भी अगर देख बात की जाए तो वो भी सूरत हाल ज़्यादा बेहतर नहीं है। और फ्रंटियर जो खैबर पख्तूनख्वा है वो आपको पहले ही पता है कि अफगानिस्तान की वजह से वो कितना वल्नरेबल है। तो मैं ये समझती हूँ कि अब ये सूरत नहीं होगी अगर कोई भी सियासी जमात, चाहे वो पीपल्स पार्टी है, चाहे मुस्लिम लीग नून है, या इमरान खान आजकल अगर वो बहुत एक्टिव हैं, अगर वो ये समझते हैं के सेटअप को तोड़ते हुए कोई ऐसा सेटअप आएगा जो यूनिट को रखेगा, इकट्ठा रखेगा, चारों सूबों को रखेगा, मुझे दिखाई नहीं दे रहा। मुझे ये ज़्यादा सीधे सूरत दिखाई देती है। और ख़ास तौर पे देखिए, जब मैंने ये पहले बात की थी साजिश के हवाले से, तो मैं इस वजह से दो चीज़ों से कन्विंस्ड हूँ। एक तो जब पाकिस्तान ने ईरान के साथ ताल्लुकात किए, और दूसरा जब पाकिस्तान का चीन की जानिब और रूस की जानिब झुकाव ज्यादा हुआ तो हमने ये देखा कि मुस्तकिल जो है, जाहिर है कि अमेरिका किसी तरह बर्दाश्त नहीं कर सकता कि यहाँ एक ऐसी कुव्वत बने। और पाकिस्तान से जब भी, अभी आपने देखा है कि जब ये हमला हुआ है इसका नेटो फोर्सेस का, तो उसके बाद से अमेरिका के जो बहुत हाई अप्स जो हैं उनके स्टेटमेंट आ रहे हैं कि अफगानिस्तान में अमन के लिए पाकिस्तान जो है उसकी जो इम्पोर्टेंस है उसको नज़रअंदाज नहीं कर सकते या वो नागुजीर है। तो पाकिस्तान को वो किसी तरह अपने चुंगल से छोड़ना नहीं चाहता। मैं तो हमेशा से, मैं चूंकि ये हमारा, जब हम ये 64-60 की बात करते हैं तो हमने तो ये देखा है कि जो पाकिस्तान की इलेक्टेड गवर्नमेंट्स आई हैं वो इंतहाई मुश्किल हालात में रही हैं, चाहे वो पाकिस्तान पीपल्स पार्टी हो, चाहे मुस्लिम नून हो। अब आप ये देखिए कि कारगिल का वाकया क्यों होता है? क्योंकि मुस्लिम लीग नवाज की उस वक्त हुकूमत थी और मुस्लिम लीग जो है वो इंडिया के साथ ताल्लुकात बेहतर करने जाए थे। अब पाकिस्तान की हुकूमत जो है वो जब ईरान, रूस और चीन के साथ ताल्लुकात की बेहतरी की बात करती है या सेंट्रल एशिया के ममालिक के साथ बेहतरी की बात करती है, तो जाहिर है कि उस कुव्वत को किस तरह गवारा होगा। इसलिए मैं ये समझती हूँ कि हुक्मरान हो या अपोजिशन के हो, और इवन अगर हमारी फौज ये समझती है कि वो बहुत मुहिब वतन है, या अदलिया अगर वो समझती है कि उसको इस मुल्क से लगाव है या उस मुल्क के लिए कुछ कर रही है, तो मेरा ख्याल है कि तमाम जो इदारे हैं या जो भी जितने सुतून हैं उनको मिल बैठना पड़ेगा। और अभी जो एक चीज मैं बार बार जो मैंने नोट किया, जैसे वो चाहे ताज हैदर बात कर रहे थे या पीपल्स पार्टी के दूसरे रहनुमा बात कर रहे थे, ये एक सीरियस जो चीज है मैं अभी तक यही समझ सकी कि वो थोड़ा सा इस कंफ्यूजन में रहे कि शायद कोई पाकिस्तानी टीवी है, क्योंकि पाकिस्तान टीवी में उनके साथ पाकिस्तान पीपल्स पार्टी कह लीजिए, हुक्मरान जमात कह लीजिए उसके साथ जो रवैया इख्तियार किया जा रहा है, यकीनन वो उससे कोई तायब भी नजर आए, कुछ उससे उनसे खासे हद तक खाइफ भी नजर आए। तो ये चीजें भी जो है मेरा ख्याल है कि अगर मीडिया की जरूरत है तो वो भी चौथा स्तून कहा जाता है तो उसको भी मिल बैठना पड़ेगा। जब तक ये मिल बैठ के खुद इनको देखना पड़ेगा कि मुल्क के हालात क्या हैं, क्या बलूचिस्तान में इसी तरह जो है कुव्वत का इस्तेमाल होता रहे, क्या आप तालिबान के जो है उस तरह कुव्वत का इस्तेमाल करते रहे। अब ये सूरत हाल जो है वो चीज नहीं है कि आपने मुकम्मल तौर पर अमरीका की जो डिक्टेशन मैं कहूंगी उसके साथ चलना है। पाकिस्तान इस वक्त संगीन सूरत हाल से जरूर दो चार है। जाहिर है कि जब आपकी इमदाद के हवाले से हमने ये देखा कि जब हमारी फौजी इमदाद बंद हुई तो उसी वक्त इदारों के दरमियान जो है वो आपस में थोड़ी सी
बहुत शुक्रिया जी, मैं फिर
एक मिसअंडरस्टैंडिंग जो है वो पैदा हो गई। अब अमरीका की जानिब से जब सिविलियन हुकूमत को इमदाद दी गई वो भी एक बहुत मसला पैदा हुआ, जब कैरी लुगर बिल की बात आई थी। तो ये जो सूरत हाल है पाकिस्तान को खुद निसारी पे किस तरह जाना चाहिए, क्या ईरान, चीन और रूस के साथ पाकिस्तान के जो ताल्लुकात हैं वो इलाके में चीजें हमें देखनी
पड़ेगी,
ज्यादा संजीदा रवैया यही होगा
जी। मैं फिर हाजिर हूँगा। जुबैरी साहब, गुज़िश्ता चार साल से जब से ये हुकूमत आई है, खासतौर पर ऐवान सदर में सदर जरदारी पहुंचे हैं, तो उस वक्त से अगर कोई ऐसी बात होती है कि जहां हुकूमत की कोई कमी नजर आती है तो ये कहा जाता है कि सब कुछ जो है वो जरदारी साहब करा रहे हैं। अब अगर कोई ऐसी बात होती है कि जहां हुकूमत का मौकफ अच्छा होता है, मजबूत होता है, मजबूत होता है, तो वहां पर फिर क्यों नहीं कहा जाता कि साहब ये जरदारी साहब का स्टैंड है? मसलन यही बोन कॉन्फ्रेंस में शिरकत न करने का फैसला, अमरीका के साथ ताल्लुकात पर नजरसानी का फैसला, नेटवर्क की सप्लाई बंद करने का फैसला, तो यहाँ क्यों नहीं कहा जाता कि साहब ये सदर जरदारी ने बड़ा अच्छा काम किया या उनके कहने पे किया जा रहा है?
बहुत अच्छा, क्योंकि इस हुकूमत ने देख लिया है कि अवाम की राय जो है इनसे बड़ी जुदागाना हो गई है, और अवाम को पता चल गया है कि ये लोग जो हैं हुकूमत में आके खादमे आला नहीं हुआ करते, ये हुकूमत के दुश्मन हैं। क्या मुझे आप ये बता सकते हैं कि चार साल से इनकी हुकूमत है, इनको ये नहीं पता था कि शमसी बेस जो है अमेरिकन, वहां से ड्रोन के हमले हो रहे थे? क्या ये ड्रोन जो है वो एक मक्खी से जरा कम थे, उनका साइज जो है कम था कि किसी आदमी को ये नजर नहीं आ रहे थे? क्या इनको पता नहीं है कि बट देर से भी इनके अमेरिकन जहाज जो है वो वहां से आते हैं? अगर अवाम के दबाव के अंदर इन्होंने ये फैसला कर लिया तो मैं इसको खुशाइन तो कहूंगा, लेकिन ये कितनी हमाकत की बात होगी कि इसका सारा मलबा जो है पिछले हुक्मरानों पर फेंक दें और कहें कि हमारे से तो कोई गलती हुई नहीं है। अगर नहीं हुई तो ये हमले कहां से हो रहे थे? और उन्होंने कभी माना तक नहीं हुकूमत ने। मैं भी डिस्कशन में प्रोग्राम में हिस्सा लिया करता हूं, अखबारात भी पढ़ते हैं, टीवी चैनल भी देखता हूं। इस हुकूमत ने कभी ये ऑन नहीं किया था कि ड्रोन हमले हो रहे हैं। जब लोगों को पता चलना शुरू हुआ और मीडिया आजाद होने की वजह से ये खबरें बाहर आना शुरू हुई और जब लोगों ने ये ड्रोन देख लिए और लोग मर रहे थे, तो फिर हुकूमत ने इसको ऑन किया। 4.5 साल के दरमियान हुकूमत जो काम नहीं कर सकी वो हुकूमत करने की अहल नहीं है। ये बात हो रही है जी पार्लियामेंट की, पार्लियामेंट में तो 95% लोग जो हैं वो गुंडे, बदमाश, स्मगलर, और वो लोग हैं जिनकी जायदादें और उनकी जनाब बैंक बैलेंस जो है बाहर पड़े हुए। मैंने जिस वक्त मैं नेशन न्यूज़पेपर के साथ था, इस सरे माहौल को जनाब एक्सपोज किया था और हमें जो थ्रेट मिली है मुझे पता है। मेरी पीपल पार्टी से कोई मुखालफत नहीं है। मैं यहां आला तालीम हासिल करने के वक्त बाद पीपल पार्टी के दौर में 1974 में मैं पाकिस्तान गया और वहां सर्वस शुरू की। अगरचे मैं पाकिस्तान से कोई पैसा लेके यहाँ पढ़ने के लिए नहीं आया था, मैं खुद खुद यहाँ पढ़ा हूँ, मैं बतौर बच्चा यहाँ आया था और खुद पढ़ा हूँ अल्हम्दुलिल्लाह। ये कैसी अजीब बात है कि मैं थोड़ी सी उर्दू बोल लेता हूँ टूटी फूटी से ही, लेकिन मुझे यहाँ तकरीबन 50 साल हो गए हैं। मैंने इन चीज़ों का जायजा बड़ी अच्छी तरह लिया है, मैंने वहाँ सर्विस किया है। जिस वक्त दायरा तंग कर दिया गया तो मैं वापस आ गया, क्योंकि मेरे पास ब्रिटिश पासपोर्ट था।
अब
ये लोग अब मुझे ये बताएं कि अधिका ओडो जब शराब पकड़ी जाती है तो वो कहती है जी मेरे पास ब्रिटिश पासपोर्ट है, कितने हीले बहाने इन लोगों के। और मैं दावे से कह सकता हूं और मैं सबूत भी दे सकता हूं कि 90% ऑफ दीज पीपल जो है इनके पास या अमेरिकन या ब्रिटिश पासपोर्ट है। फॉरन जब इन पर दबाव पड़ता है तो भाग के अमेरिका और बरतानिया चले जाते हैं, और अमेरिकन और बरतानिया हुकूमत चाहती यही है कि वह अपना खजाना वहां से जो हम इनको एड देते हैं उसमें से 90% या 95% यहां वापस आ जाए। आइन की बात होती है, आपने मोहतरमा और जनाब ताज हैदर साहब आपने जनाब प्रीएम्बल तो पढ़ा होगा, प्रीएम्बल में तो ये लिखा हुआ है कि इस मुल्क जो जिसको पाकिस्तान कहा जाएगा इसमें कोई कानून नहीं बनाया जाएगा जो कुरान और सुन्नत के मुनाफी हो। मैं आपको चैलेंज करता हूं कि मुझे एक भी आइन की शिक मुझे ये पढ़ के आप आइन में से बता दें जो इस्लाम के मुताबिक हो और सुन्नत के मुताबिक हो। अव्वलन तो प्रेजिडेंट को अपने आप को नॉमिनेट करना ये भी अलाउड नहीं है। प्रेसिडेंट को तो लोगों को नमाजें पढ़ानी चाहिए, वो सबसे आगे होना चाहिए, महाज पे जाके इंडिया के साथ लड़ाई करे, ना कि 5-star या 6-star होटल में वो बैठे रहे, कभी दुबई में, कभी लंदन में, कभी न्यूयॉर्क में, कभी पाकिस्तान है। अगर आपको खतरा है पाकिस्तान में किसी आदमी से तो या तो हालात आप दुरुस्त करें, या जिस चीज का आप दावा करते हैं कि हम खादम हैं इस मुल्क के, आप इस अहदे को छोड़ दें, आप इसके काबिल नहीं हैं। आपने जो बेनजीर भट्टू के साथ किया, लोग कह रहे हैं, मैं नहीं कह रहा, नुसरत भट्टू के साथ आपने जो किया, जो शाहनवाज के साथ आपने किया, सारी दुनिया जानती है। ये अलग बात है कि लोग सो पल्ली ये नहीं कह रहे, क्यों आपने कैद में रखा नुसरत भट्टू को 7-8 या 9 साल, इसलिए कि वो राज जानती थी।
बहुत शुक्रिया,
चलवाना चाहते हैं
नहीं
करते उनको अपनी जान का खतरा है, अल्हम्दुलिल्लाह हम एक आजाद माहौल में रह रहे हैं, ये बातें कर सकते हैं।
जी जुबैर साहब बहुत शुक्रिया। सज्जाद हसन साहब, मैं बजाय की सवाल करूं आपसे इनका जवाब चाहूंगा।
देखिए जी बात ये है, मुझे तो अफसोस है, आप मेरे भाई हैं, इंतहाई मोहतरम है, आप उस बंदे को लाइन पे ला रहे हैं जो गुज़श्ता 50 साल से पाकिस्तान में रहता ही नहीं है, जिसको पाकिस्तान की ग्राउंड रियलिटी का इलम ही नहीं है, जिसके पास ब्रिटिश पासपोर्ट है, जो अपने मुल्क का, जो हमारे पाकिस्तान का शहरी ही नहीं है, जो ब्रिटिश पासपोर्ट रखे हुए है, वो हमारे मुल्क की इश्यूज पर डिस्कशन कर रहा है। इंतहाई अफसोस की बात है। बात यहां तक आ गई कि 8-9 साल से नुसरत भुट्टो को कैद में रखा है। भाई देखो, एक खातून, एक मोहतरमा फौत होगी, वो बेचारी 8-9 साल तो मुसलसल रही ही कौमे में है, वो तो रही ही मोहतरमा बेनजीर भुट्टो के साथ है, वो तो रही ही मोहतरमा बेनजीर भुट्टो के बच्चों के साथ है। 8-9 साल गुज़श्ता से तो आसिफ ज़रदारी बेचारा तो जेल में रहा है 11 साल, वो तो आपको भूल गया है। आपको ये तो नहीं समझ आई, ये तो नहीं पता ना कि आसिफ ज़रदारी उस वक्त कहाँ था पिछले 9-10-11 साल, और मोहतरमा नुसरत भुट्टो साहबा कहाँ थी, मोहतरमा बेनजीर कहाँ रहती थी। आपको तो इलम ही नहीं है, आप तो बैठे हुए हैं इधर वलायत की ठंडी हवाओं में और यहाँ पर बैठ के पाकिस्तान पर तबसरे कर रहे हैं। आप आके इधर ग्राउंड रियलिटी देखें ना, आप कह रहे हैं कि 95% डाकू चोर है। इंतहाई तकलीफ की बात है, इंतहाई अफसोस की बात है। अल्हम्दुलिल्लाह हम पब्लिक के रिप्रेजेंटेटिव हैं, अल्हम्दुलिल्लाह हमने पब्लिक से लाख लाख 1.5-1.5 लाख वोट लिया है, अल्हम्दुलिल्लाह अल्लाह के फजलो करम से सारा सारा दिन सारी सारी रात पब्लिक की खिदमत करते हैं, अल्हम्दुलिल्लाह अल्लाह के फजलो करम से हम पर कहीं भी एक पाई का, मैं चैलेंज करता हूं जुबैरी साहब को, मैं बजाते खुद, मैं उकाड़ा शहर से MNA हूं, ये आए मेरे शहर में, मैं इनको वेलकम कहता हूं, ये आकर मुझ पर एक टैडी पैसे का चार्ज साबित करें, मैं अभी इसी वक्त रिजाइन कर जाऊंगा। ये कौन सी बात कर रहे हैं यहां पर, ये बात कर रहे हैं चोर डके डाकू की, ये कौन सी बात कर रहे हैं, आए मेरे शहर में आकर देखे। मैं अपनी माँ बाप बहन भाइयों के साथ बीवी बच्चों के साथ इधर उकाड़ा शहर में रहता हूं, मेरे पास ब्रिटिश पासपोर्ट नहीं है, मेरा पाकिस्तानी पासपोर्ट है, मेरे पास ब्रिटिश शहरियत नहीं है, मेरे पास दुनिया के किसी मुल्क की शहरियत नहीं है मासवाय मेरे पाकिस्तान के अलावा। ये अजीब बात करते जा रहे हैं, मुझे तो तकलीफ की बात है कि मैं तो हैरान होकर इनकी बातें सुन रहा हूं कि एक बंदा 50 साल इधर रहा ही नहीं, उसे पता ही नहीं है ग्राउंड रियलिटी का, वो बात कर रहा है शमसी पे। इनको तो ये नहीं पता कि शमसी जो है वो USA को कौन देखे गया है, इनको तो ये नहीं पता कि USA को के साथ किसने क्या किया है। हम लोगों ने तो आके यूएसए को आके दिखाई है, हमने तो उनके रस्ते बंद किए हैं, हमने तो उनसे शमसी एयरबेस खाली कराई है, हमने तो उनसे अल्लाह के फजलो करम से सप्लाई लाइन बंद की है। हम तो सारा ये पब्लिक का प्रेशर है। देखें बात कर रहे हैं कि प्रेसिडेंट जाके बॉर्डर पे लड़े, अगर प्रेसिडेंट ने बॉर्डर पे लड़ना है तो ये 7 लाख फौज जो है यहाँ पर बैठी हुई है।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया
आपकी फैसिलिटी अवेल कर रही है,
बहुत शुक्रिया।
इनको किस लिए 64 साल से,
बहुत शुक्रिया। वक्त हमारा बिल्कुल खत्म हो चुका है, हम अपने तीनों मौजूद मेहमानों से माजत चाहते हैं कि अब हमारे पास वक्त नहीं बचा है, और अपने नाज़रीन से भी नाज़रीन इजाज़त दीजिए, खुदा हाफिज़।